अब चलते हैं हम ईमान बिल आखिरा सीरीज़ में से कब्र का बयान। डे थ्री है आज हमारा। इस वक्त जो बात अब करूँगी ये आप लोगों ने सिर्फ सुननी और लिखनी है। नहमदुहु व नुसल्ली अला रसूलिल करीम, अम्मा बादु, फाउज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम। कब्र का बयान, हमने इसमें इससे पीछे तीन सवालात देखे थे। हर शख्स, चाहे वो मोमिन है या काफिर, मुनाफिक है या फाजिर है या कोई भी है, उससे तीन सवाल किए जाएंगे, जिसमें एक अल्लाह ताला के मुतल्लिक था, एक नबी सल्लल्लाहु अलैहि वसल्लम से मुतल्लिक था, और इसी तरह से तीसरा सवाल जो है उसमें वो दीन से मुतल्लिक था। हमारे जहन में ये सवाल आ जाता है कि ये सब कुछ मुसलमानों के साथ हो रहा है, और वो लोग ख़ासतौर पे जो इस्लाम मानते हैं और जिनको इन सारी चीज़ों का पता है, नहीं, हर एक से होगा, मोमिन काफिर कोई बिलीव रखे ना रखे। आज हम देखेंगे एक चौथा सवाल भी होगा, और आप देखिए कि कब्र की तन्हाई है और ऐसे लोग हैं वहाँ जिनको आप जानते नहीं, जो आपको नहीं जानते, पहली दफ़ा देखा, तो बास रिवायात से एक चौथा सवाल मिलता है, और वो क्या है? कामयाब होने वाले खुश नसीबों से भी ये पूछा जाएगा, और नाकाम होने वाले बदनसीबों से भी। जो लोग कामयाब हो जाएंगे पहले तीन सवालों के जवाब में, तो फरिश्ते उनसे कहेंगे, मा युद्रीका, तुम्हें इन सवालों का जवाब कैसे पता चला? आप मेंटली तौर पे साथ हैं कि भाई तुम्हें ये तीन सवाल, तुमने पूरे के पूरे मार्क्स ले लिए हैं, तुम्हें कैसे इसका जवाब मिला? तो मोमिन कहेगा, लिख लीजिए, क़रातु किताब अल्लाही, मैंने अल्लाह की किताब पढ़ी, आमंतु बिही, और इस पर ईमान लाया, वसद्दक़्तुहू, और इसकी तस्दीक की। ये अहमद और अबू दाऊद के रिवायत के अल्फाज हैं, यानी वो इकरार करेगा कि किताब भी पढ़ी, फिर उस पर ईमान भी लाए और तस्दीक भी की। इसके बरक्स जो नाकाम होंगे इन सवालों के जवाब में, तो फरिश्ते उनसे भी पूछेंगे कि बताओ भाई कि तुम्हें इनके जवाब क्यों नहीं आए? और वो कहेंगे, ला दरैता वला तलैता, यानी तूने ना जाना, इदराक का लफ्ज़ होता है ना, दरैता वही है, तलैता तिलावत, तला यतलु तिलवन, यानी ना तूने जाना ना पढ़ा, मुराद कुरान। ये बुखारी और अबू दाऊद के अल्फाज हैं। फिर इसके दोनों कानों के दरमियान लोहे के हथौड़े से मारा जाता है, और वो बुरी तरह चीखने चिल्लाने लगता है, जिसकी आवाज़ जिन्नो इंस के अलावा सारी मखलूक सुनती है। ये बुखारी और अबू दाऊद की रिवायत है। चूँकि गैब का मामला है, इसलिए मैं हदीस के अल्फाज पे ही इक्तफा करती हूँ, आपके मेरे इनकार की गुंजाइश नहीं है, इसलिए कि सही रिवायत है। ना मेरी आपकी हमदर्दियों की ज़रूरत है, ना तरस खाने की ज़रूरत है, हाय बेचारे, हाय उनका क्या कसूर, ये कहने की ज़रूरत ही नहीं, क्योंकि हम हदीस पढ़ रहे हैं। तो इस बात से क्या पता चला कि मोमिन और काफिर से किए गए इस चौथे सवाल में चार बातें लिखिएगा, यानी इस कॉन्वर्सेशन से चार बातें साबित हैं। नंबर एक, कुरान पाक की वो किताब है जो हमें मुनकर नकीर के तीनों सवालों का ठीक ठीक जवाब मुहैया करने के लिए काफ़ी है। बात समझ गए? सिलेबस होता है ना, आपसे क्विज लिया जाता है, लेकिन उससे पहले कुछ पढ़ाया जाता है ना, तो कुरान पूरी कायनात और इंसानियत के लिए वो कोर्स, वो सिलेबस है जिसने कब्र के तीन सवालों के जवाब बतलाने हैं। इसको छोड़कर जो मर्जी पढ़ पढ़ा लीजिए, फिक्शन के नाम पे या दीन के नाम पे, आप इन सवालों का जवाब तैयार नहीं कर पाएंगे। दूसरी बात इससे ये पता चली कि कब्र के इम्तिहान में सिर्फ वही लोग कामयाब होंगे जो कुरान पाक पर ईमान लाए, उसे पढ़ा, समझा और उस पर अमल किया। तो गोया कि आज जो कुरान पढ़ने वाले लोग हैं वो अल्हम्दुलिल्लाह, दूसरे लफ्ज़ों में क्या कर रहे हैं? मुनकर नकीर के सवालों की तैयारी कर रहे हैं। यहाँ आने से पहले भी एक क्लास में मैं थी, सबीलुल जन्नत, जितने ज़ौक और शौक़ से स्टूडेंट्स वो कोर्स कर रहे हैं, माशाल्लाह, अल्लाह उनको आखिरी दिन तक इतना ही जज्बा दे, वो असल में कब्र के इन तीन सवालों की तैयारी कर रहे थे। और आप में से जो कर चुके हैं उनको तो पता ही है, और जो करेंगे अल्लाह उनको भी इसकी तौफीक दे। तीसरी बात इससे एक और मालूम होती है कि मरने के बाद काफिर और मुशरिक पर सबसे पहले जो फर्दे जुर्म आयद की जाएगी, यानी जो उस पर क्लेम किया जाएगा, वो ये होगा कि तुमने कुरान पाक पढ़ने और जानने की कोशिश क्यों ना की। सांस उखड़ने लगती है ये सोचकर कि बहुत सारे दूसरे मुसलमानों की तरह अगर हमने भी कुरान ना समझा होता तो क्या बनता? सवाल समझे? देखिए, मुसलमान बहुत हैं दुनिया में, आलमोस्ट 2 बिलियन। कुरान पर ईमान भी उनमें से 98% का होगा, पढ़ने वाले उन सारों में से 50% सही पढ़ भी लेते होंगे, लेकिन समझने वाले बहुत थोड़े हैं। कल एक बच्ची और उसकी माँ से मुलाकात हुई जिसने रीसेंट जो कोर्स है रोड टू जन्ना वो ज्वाइन किया हुआ है। आई विश कि आप होती उधर। वो बच्ची, यानी मैं सोचती हूँ, और मैं कल इतनी खुश थी, मैं अपने हस्बैंड से भी बात कर रही थी कि कितने लोगों को हमारी ज़रूरत है। अभी लोग कहते हैं नीडी, दे आर नीडी पीपल। किस चीज़ की नीड? पैसे की थोड़ी होती है। इतने मासूम बच्चे, उनका बेटा भी साथ था, ही वॉज सो गुड, लेकिन देखिए उनको माहौल ही नहीं मिले। आप उनको अपने नज़र से देखें तो आपको और तरह दिखेंगे, लेकिन वो अपनी सोसाइटी की नज़र के कह लीजिए वलीउल्लाह होंगे। और वो बच्ची कह रही है कि मुझे इस पूरी क्लास में वो नहीं मुझे बात समझ आती, वो जो वर्ड टू वर्ड ट्रांसलेशन है। मैंने उसे कहा बेटा आपने यही करना है। और मतलब बच्चों को तफसीर में मज़ा आता है, सब अच्छा लगता है कोई, लेकिन वो रूट वर्ड और लफ्जी तर्जमे में उलझी हुई थी। तो मैंने काफ़ी कोशिश की और उनको इंशाल्लाह पारे भी भिजवाने हैं। मैंने कहा बेटा आप वादा करें कि डोंट गिव अप, आपने गिव अप नहीं करना। और खुश थी बड़ी, दो बहनें उन्होंने ज्वाइन किया है और अभी सिर्फ एक पारा पूरा पूरा भी नहीं हुआ, अभी आधा पारा। तो वो जब बात करती थी ना तो उसकी माँ हंस के मुझे कहने लगी अब आपको इसमें सबीलुल जन्ना की झलक दिखेगी। यानी वो बात तो वो सुनती है, तो वो ज़ाहिर इंग्लिश ट्रांसलेशन है उसी का। तो किस्सा मुख्तसर, इस नस्ल को कुरान दीजिए, आप अपने बेटों के हाथ में लफ्जी तर्जमे के पारे दीजिए, कुरान खुद समझ लें, इससे बड़ी दौलत नहीं है। बाकी सेमिनार अटेंड करना, लेक्चर सुनना, यूट्यूब पे जाना, फेसबुक पे जाना, फलां ग्लमरी फलां फलां कोर्स करना, लैंग्वेज सीखना, ये एक तरफ बुरा नहीं है, बट नो वन कैन कम्पीट विद दिस वर्ड टू वर्ड ट्रांसलेशन। ये कब्र में सवाल होगा। अपने बच्चों को इस पे लगाइए, लफ्ज़ी तर्जमा पढ़ाना कोई मुश्किल नहीं है, सिर्फ आप, पहली बात है आपको इंटरेस्टेड होना पड़ेगा, यू शुड बी वेरी मच सीरियस, और बाकी चीज़ें फिर बाद में होगी। मैंने उसे कहा कि आपका भाई तो कोर्स नहीं कर रहा ना? कहती कैन ही लिसन द क्लास? मैंने कहा तुम इसके साथ बड़ी बन जाओ, जो तर्जमा तुम्हें रोज़ दिया जा रहा है ना क्लास, दो तो दिन है क्लास में, तो आपने इसको अपने भाई के साथ मिलकर तर्जमा याद कर दो और तफसीर आपने जो भी इसको सुनानी है सुना लो। तो आज हमारी नस्लों के हाथों में ये कुरान आ गया ना, माओं का काम 98% आसान हो जाएगा। ये जो सांस फूल रहे हैं ना, हमें अपने बच्चों की तरबियत के गम में मर मर के, खप खप के, ये भी करते वो भी, उनका दिल नहीं बदल रहा, हमारी बच्चियों को मज़ा नहीं आता, वो बस वो कुछ कर रही हैं, वो कहीं हल्का अटेंड करती, बेकार ही आता है। दिल बदलता है तो इस कुरान के लफ्ज़ सीने में उतरने से बदलता है। मुझे कहने की आंटी आई हैव अ क्वेश्चन, तुम कैसे चेंज हुई? मैंने कहा मैंने भी तुम्हारे जैसा एक, इतनी क्यूट बच्ची थी, कहती मैंने कहा मैंने भी आपके जैसा कोर्स कब किया, क्या आप शुरू से ये कर रही है? उसके इतने मासूम सवाल थे। और वो सिर्फ किस शौक में माँ के साथ आई कि मैं उस क्लास में छोटा सा सेशन लेती हूँ, वो मेरी टूटी फूटी इंग्लिश सुनने आई थी। ओ यू आर गोइंग टू माई उस्ताज़ा, ओके आई विल गो विद यू। एक जुमा जुमा 8 दिन की मुलाकात है, शौक ही है कि संभलता ही नहीं कि हमने मिलना और हमने बैठना है, और एक हम है कि हमारे दिल ही भर चुके हैं, हमारा तो दामन ही मुझे लगता है कि इतना छोटा हो चुका है कि हम कहते हैं अब इसमें मजीद इल्म की गुंजाइश ही नहीं है ना। तो याद रखिए कब्र के सवालों में से ये सवाल कि कुरान पढ़ने सीखने की कोशिश की कि ना की। सच बताइए यहाँ बैठकर सुनने में और आपको बाहर बैठने में फ़र्क लगता? और ये दौलत मिलती है जब तो बंदे को पता चलता है कि मैं क्या मिस करता हूँ, तो अपने बच्चों को इसका टेस्ट दीजिए। चौथी और आखिरी बात इसमें क्या पता चलती है कि कुरान मजीद ना पढ़ने और ना समझने के जुर्म में मुजरिम के दोनों कानों के दरमियान यानी दिमाग पर गुर्ज मारे जाएंगे। दो कानों के बीच में क्या होता है? दिमाग। क्यों? मतलब क्या इसका आप भी सोच सकते हैं, इसलिए कि दिमाग अल्लाह ने कुरान मजीद पढ़ने और समझने के लिए दिया है, जब इसको सही इस्तेमाल नहीं किया तो सज़ा उसकी ये मिलेगी। तो इससे फिर समझ लीजिए कि कुरान पाक का पढ़ना समझना, इस पर अमल करना कितना ज़रूरी है। आप इस कुरान से फैज़ लीजिए, बरकतें लीजिए, अजर व सवाब के लिए पढ़ें, इसाले सवाब हसूले सवाब के लिए पढ़िए, सब अपनी जगह है, लेकिन इस कुरान के नज़ूल का मकसद इंसानों की हिदायत है, ताकि वो गुमराही से बचें, अल्लाह के अज़ाब से बच सकें। अल्लाह ताला फरमाते हैं फ़मन तबा हुदा या फ़ला यदिल्लु वला यश्का, जो शख्स मेरी हिदायत की पैरवी करेगा वो ना दुनिया में गुमराह होगा और ना आखरत में मुसीबत में मुबतला होगा। सूरह तौहा की आयत 123 है, और इसी तरह सूरह बकरा आयत 38 में आता है फ़वन तबिया खुदा या फला खौफ़ुन अलैहिम वला हुम यहज़नून। जन्नत से निकाले जाते वक्त आदम और हव्वा को जो पैगाम दिया गया था वो यही था کہ جو شخص میری ہدایت کی پیروی کرے گا اس کے لیے نہ خوف ہوگا اور نہ وہ غم کھائیں گے. تو اللہ سے دعا ہے کہ اللہ ہمیں ان لوگوں میں کریں جو قرآن پڑھیں, ان میں نہ کریں جو نہ پڑھیں نہ عمل کریں. جو نہیں پڑھیں گے نہیں عمل کریں گے وہ ان آیتوں کی روشنی میں گمراہ ہیں اور آخرت کے عذاب میں بھی مبتلا ہوں گے, اور آخرت کے عذابوں کی ابتدا قبر سے ہو جاتی ہے. ہونا تو یہ چاہیے کہ زندگی میں ہم سب کی سب سے زیادہ محنت, سب سے زیادہ وقت, سب سے زیادہ صلاحیتیں قرآن مجید کی تعلیم حاصل کرنے پر صرف ہوتی. قرآن پاک کی تلاوت ہمارے روزمرہ معمول کا مستقل حصہ ہوتی. قرآن سنتے تو دل و دماغ کو سکون ملتا, ہمارے گھروں سے خوبصورت آوازیں اٹھتی. خوش الحانی کے ساتھ قرآن پڑھتے, ہمارے بچے بلوغت سے پہلے ہی قرآن پاک سے اس قدر مانوس ہو چکے ہوتے کہ پھر عمر بھر اس کی تلاوت اور اس کا فہم لینا اور اس پہ تدبر کرنا اس کا پسندیدہ کام ہوتا. اور ایسا تھا, آج سے دو جنریشنز پہلے تک ایسا ہی تھا. فجر کے وقت گھروں کی کیفیت قرآن والی ہوتی تھی, لیکن افسوس کہ آج جب ہم نے اپنے بچوں کو توجہ دی کم اور ان کے ہاتھوں میں گیجٹ دیے اور خبروں کے نام پہ صبح میڈیا کھل گیا ہمارے گھروں میں اور کارٹونز کے نام پہ, تو آپ دیکھیے کہ دن بدن قرآن سے بے توجہی, اور لوگ کہتے ہیں بور ہو جاتے ہیں بچے. بور وہی ہوتے ہیں جن کو سمجھ نہیں آتا. تو اللہ سے دعا ہے کہ ہمیں اس کمی کو دور کرنے کی توفیق دے. آپ دیکھیے کہ کم از کم گھر میں اوسط درجے پہ گھنٹہ سے لے کر 2 گھنٹے تک اخبار پڑھی جاتی ہے, سچ کے نہیں. صبح جھگڑا ہو رہا ہوتا ہے, اب تو چونکہ خبریں بھی نیٹ سے ہی لوگ پڑھ پڑھ لیتے ہیں, اب ٹی وی پہ دیکھ لیتے ہیں. جب واقعی اخبار کا ایک دور تھا تو صبح لڑائی ہوتی تھی, پہلے میں نے لینا کہ تم نے لینا. اور وہ قرآن جس نے دنیا کے بعد قبر کی اور آخرت کی بھی خبریں دینی تھی, اس کے لیے 15-20 منٹ بھی نہیں ہے. آج بھی ہمارے ملک کے 90% سے زائد لوگ اپنے بیوی بچوں کے ساتھ ٹی وی کے سامنے بیٹھ کر اپنی زندگی کے کئی گھنٹے برباد کر لیتے ہیں, لیکن اس کا آدھا وقت بھی گھر والوں کو ساتھ لے کر قرآن سیکھنے سکھانے کے لیے نہیں بیٹھتے. 4 سال کا بچہ ہوتا ہے تو اس کو دنیاوی تعلیم کے لیے اسکول بھیجنے کی فکر ہو جاتی ہے, لیکن ساری عمر قرآن سمجھنے کی فکر نہیں ہوتی. دنیاوی علوم کے لیے ماں باپ دولت بہا دیتے ہیں, قرآن کی تعلیم کا خرچہ وہ مولوی صاحب جو سائیکل پہ پاؤں چٹکتے ہوئے آتے ہیں اور بعد میں شاید کوئی 500 یا 1000 روپیہ لیتے ہوں گے, اور وہ بھی نخروں کے ساتھ. یہی وجہ ہے کہ آج آپ دیکھیں کہ ہمارے 25-30 کے ایج کے بچے تک بھی تلاش روزگار کے لیے جب پھرتے ہیں 4-4 ڈگری ہیں ان کے ہاتھ میں, لیکن قرآن کی ڈگری نہیں ہے. 50-60 سال کی عمر گزرنے کے بعد بھی ایک بار بھی قرآن پورا سمجھ کے نہیں پڑھا ہوتا, تو ہمارا فرض ہے ہم مسلمان ہونے کے ناطے یہ آواز بلند کریں اپنے ملکوں میں بھی غیروں میں بھی, کہ موسیقی کی جگہ قرآن کے لیکچرز, قرآن کی تلاوت کو عام کیا جائے, اور ان چیزوں کو خوب اچھی پریولیجز دے کر مسجدوں کے اندر اس کا اہتمام کیا جائے. بازاروں سے گزرنا مشکل ہو جاتا ہے ایسا گانا بجانا, اور تلاوت کی اگر آواز آ جائے تو لوگ سوچتے ہیں یہ بے ادبی ہو رہی ہے. تو اللہ تعالیٰ ہمیں قرآن پاک کی تعلیم سے اس مجرمانہ غفلت اور اس بے توجہی کی وجہ سے معاف کرے اور ہمیں اس کی توفیق عطا فرمائے. آپ دیکھیں گے کہ قبر میں بھی قرآن ساتھ ہوگا, اور آپ میں اس کو صرف خیر و برکت کا موقع سمجھ کر یا شادی بیاہ میں بیٹیوں کے سروں پہ گزارنے کی بجائے ہم واقعی اس کو دیکھیں گے. آج بھی اس کی ضرورت تو بڑی ہے مسلمانوں کو. تعویذ بنانے کے لیے قرآن, قسم کھانے کے لیے قرآن, مردوں کو ثواب دینے کے لیے قرآن, فال گیری کے لیے قرآن, لیکن مقصد نزول بھول گئے. اس پہ ایک لیکچر ہے ہمارا, کتاب ہدایت کو کتاب ثواب سمجھ چکے, یعنی کچھ اس طرح کا مفہوم ہے. تو قرآن کا مقصد ہدایت تھا, اس کو چھوڑ کر باقی سب لینا ایسی ہے کہ کسی ان پڑھ بندے کو ہیرے جواہرات مل جائیں اور وہ پتھر کے ٹکڑے سمجھ کر اس کو بے مقصد ضائع کر دے. اور یہ بھی ایک بہت ہی بڑا غلط تصور دیا گیا کہ قرآن بڑی مشکل چیز ہے, بہت پڑھنا پڑتا ہے, اس سے پہلے 9 علوم ہوں گے اور یہ تو صرف علم والے ہی پڑھ سکتے ہیں. حالانکہ دیکھیں جس شخص پہ نازل ہو رہا ہے اللہ نے اس کو امی کہا, عرب بھی تو امی ہی تھے. تو بہرحال لا دریتا ولا تلیتا, اس جملے پہ آج جا کر آپ نے غور کرنا ہے, کہیں قبر میں میں ایسے ہی تو نہیں کروں گی. اور باقی رہ گئی یہ مشکل ہے آسان, اللہ سے ہی پوچھ لیتے ہیں. سورت قمر آیت 17 نوٹ کیجئے, ولقد یسرنا القرآن لذکری فہل میں مدکر, کہ نصیحت حاصل کرنے کے لیے ہم نے اس قرآن کو آسان بنا دیا ہے, پھر ہے کوئی جو نصیحت کو قبول کرے. تو اس کتاب کے ساتھ اپنے تعلق کو جوڑیے, دنیا بھی اچھی ہوگی انشاءاللہ اور آخرت بھی اچھی ہوگی. اور جیسے دنیا کی ہر کتاب پڑھنے کے لیے استاد اور مدرسے کی ضرورت ہے, یونیورسٹی کی ضرورت ہے, تو قرآن بھی گھر بیٹھ کے نہیں پڑھا جاتا. ایک ہی صورت ہے کہ ماں معلمہ ہو, माँ खुद इसको समझी हो तो फिर तो घर ही पूरा मदरसा है। अदरवाइज इसके लिए भी बाकायदा तरीके पे सीखने की ज़रूरत है। अल्लाह ताला आपको मुझे रखे, और याद रखिए कि इल्म हासिल करने के बावजूद भी अगर अंदर से बड़ाई का एहसास ना जाए तो इब्लीस की तरह लोग भटक सकते हैं, जो खुद भी तो बहुत इल्म वाला था। और अल्लाह ताला आपको मुझे इससे बचा के रखे। असल इल्म वाला कौन है? इन्नमा यख्शल्लाह मिन इबादिहिल उलमा। सूरत फातिह 28 नोट कीजिए। बेशक अल्लाह ताला के बंदों में से वही इससे डरते हैं जो इल्म वाले हैं। तो आलिम कौन है? जिसमें खशियत होती है। सूरत ज़ुमर आयत 9 नोट कीजिए। कुरान पाक की मोहब्बत में कुल हल यस्तविल्लज़ीना यालमून वल्लज़ीना ला यालमून। पूछिए इन लोगों से, क्या वो लोग जो इल्म वाले हैं और जो बेइल्म हैं, क्या वो बराबर हो सकते हैं? मुराद ये कि नहीं हो सकते। तो जब अल्लाह ताला कुरान पाक की इतनी खूबियां बयान फरमाए तो फिर आपके मेरे लिए तो कोई गुंजाइश नहीं है। ये सदी, ये जो चल रही है इस वक्त, ये कुरान की सदी है। आज गैर मुस्लिम मुल्कों में अल्लाह ताला ने उन लोगों से ये बातें साबित करवा दी कि इस किताब में अगले पिछले लोगों का बेहतरीन मामला है। और अल्लाह ताला से दुआ है कि हमें इस इल्म की कदर की तौफीक दे और कब्र के फितनों से बचने वाली ये चीज़ें हैं। और जितना ज़्यादा आपको मुझे इसका यकीन होगा, आपका ये यकीन इंशाल्लाह आपके बच्चों के अंदर ढलेगा। आपको वो आता जाता देखते हैं, वो कम अज़ कम उनको ये भी अच्छा लगता होगा कि माँ कहीं जाती हैं तो ये कोई अच्छी ही चीज़ है। और मैं अक्सर साथियों से कहती हूँ, अपने बच्चों को ये तो बताइए कि उनसे ज़्यादा आपको क्या अहम है? कुरान। आप बच्चों को घर छोड़कर इस वक्त यहाँ बैठी हैं तो क्या आपके बच्चे नहीं समझ रहे कि वाकई अम्मी को ये कुरान का पढ़ना पढ़ाना जो है हमसे ज़्यादा अजीज़ है? वरना वो इस वक्त आपसे, या अव्वल तो वो सोए होते और उठेंगे तो कोई पराठा और अचार मांगेगा तो कोई नूडल्स मांगेगा, जाके सारा दिन लाड करते रहिए। लेकिन उनको बताइए, आपको मुझे अपने शोहरों को और अपने बच्चों को ये बताना चाहिए कि जी ये पढ़ती हूँ तभी तो मैं आपके काम ज़्यादा अच्छे तरीके से कर सकती हूँ। अल्लाह के नबी ने फरमाया, इल्मे दीन सीखना हर मुसलमान पर वाजिब है। तबरानी की ये रिवायत है। उम्र की कैद नहीं है कि किस उम्र में आप सीखें। जब भी अल्लाह ताला समझ दे दें फ़ौरन कुरान सीखना शुरू कीजिए। आप देखिए, कुरान से दूरी ने एक तोहफ़ा दिया हमें। पूरा कुरान तो नहीं खुलता, पंज सूरा खुलता है। वज़ाइफ ऐसी किताब है जिसमें मुख्तलिफ आयतों के वजीफ़े बने हुए हैं। लोग कुरान भी पढ़ते हैं ना तो अल्लाह से कुछ लेने के लिए ही पढ़ते हैं कि चलो ये वजीफ़ा करो तो बेटियों के रिश्ते आ जाएंगे, तो वो करो तो ये होगा। हालांकि ये मकसद नहीं है। और इसी तरह कुछ लोगों ने इसको बहुत ही अजीबोगरीब रंग पे रखा, कुछ ने तसव्वुफ़ के नाम पे एक्सट्रीम पे ले गए, कोई किसी और पे ले गए। हमारा बस इस वक्त अपने लिए यही इरादा है कि अल्लाह ताला हमें इस किताब से खैर और आफियत दे। कल का टॉपिक क्या था, रीकैप करके देख लीजिए। तो कल हमने मोमिन को मिलने वाले एजाजात देखे थे कि अल्लाह ताला जो ऑनर मरते ही एक बंदे को अता करने वाला है, वो देखी थी। आज का टॉपिक है हमारा मरते वक्त काफिर की सजाएं। किताब का पेज है 97। अरबी में लफ्ज़ मेरे साथ दोहरा लीजिए, पेज नंबर 97। इकाबातुल मुख्तदरी, इकाबातुल मुख्तदरी, मरते व काफिर की सजाएं। पिछला टॉपिक क्या था, मोमिन के एजाज कितने थे? 10 थे। आज देखते हैं इसका ऑपोजिट। मरते व काफिर आदमी को दर्जा ज़ैल 10 किस्म की या इनमें से बास सजाएं दी जाती हैं। नंबर एक, काफिर की रूह कब्ज़ करने के लिए इंतहाई खौफनाक स्याह चेहरे वाले फरिश्ते आते हैं। काफिर की रूह कब्ज़ करने वाले फरिश्ते अपने साथ टाट का कफन लेकर आते हैं। रूह कब्ज़ करने से पहले ही फरिश्ते काफिर को ये कहकर डराना शुरू कर देते हैं, ए नापाक रूह निकल इस जिस्म से और चल अल्लाह के गज़ब और गुस्से की तरफ। काफिर की रूह कब्ज़ करते वक्त फरिश्ते इसके चेहरे और पीठ पर थप्पड़ मारते हैं। काफिर की रूह कब्ज़ करते वक्त फरिश्ते काफिर को आग के अजाब की खबर भी सुनाते हैं। मरते वक्त काफिर की रूह से रुए ज़मीन पर पाए जाने वाले बदतरीन मुर्दार की सी गलीस बू आती है। काफिर रूह की बदबू महसूस करके ज़मीन व आसमान के दरमियान और आसमान में मौजूद तमाम फरिश्ते इस पर लानत भेजते हैं। काफिर की रूह कब्ज़ करने के बाद फरिश्ते इसे आसमान अव्वल की तरफ ले जाते हैं और तारुफ करवाने के बाद आसमान का दरवाज़ा खोलने की दरख्वास्त करते हैं। लेकिन मुहाफिज फरिश्ते दरवाज़ा खोलने से इनकार कर देते हैं। اللہ تعالیٰ کی طرف سے حکم ہوتا ہے اس کافر روح کا اندراج یعنی انٹری سجین میں کر دیا جائے. سجین میں انٹری کرنے کے بعد یعنی اندراج کے بعد کافر کی روح کو بڑی ذلت کے ساتھ آسمان اول سے ہی زمین پر پٹخ دیا جاتا ہے. اب آپ دیکھیں کہ یہ 10 بڑی بڑی باتیں میں نے بولی, کیا سورس ہونا چاہیے ان باتوں کی اپروول کا؟ یا قرآن کی آیت یا نبی کا فرمان؟ جھٹلانے کی, انکار کرنے کی تو گنجائش ہی نہیں ہے. تو اب ہم باری باری دیکھیں گے کہ یہ مسائل جو ہم نے سمجھے اب حقیقت میں اس کی دلیل کیا ہے. اور پیچھے کی طرح دوبارہ عرض کر دیتی ہوں کہ اس موضوع پہ ہم آپس میں اپنے پاس سے کچھ نہیں کہہ سکتے, کیونکہ یہ غیب کا معاملہ ہے. تو غیب کی کوئی خبر اگر ہم تک پہنچی ہے تو یا تو اللہ کے ذریعے پہنچتی ہے قرآن پاک میں, یا اللہ کے رسول نبی صلی اللہ علیہ وسلم کے ذریعے پہنچتی ہے. کیسے؟ حدیث میں. تو یہ ساری چیزیں حدیث پر, یہ ہمارا فرض ہے کہ حدیث کی صحت کا خیال رکھا جائے, یعنی ضعیف روایات نہ ہوں. تو الحمدللہ ہمارے پورے کہہ لیجیے شرح صدر کے ساتھ یہ روایات درست ہیں. کسی کو ہو سکتا ہے یہ باتیں جب بھی ہم پڑھنے لگے ہیں سن کر ریزنٹمنٹ آئے. کچھ لوگ کفار سے بڑا نرم گوشہ رکھتے ہیں کیونکہ دنیا میں وہ ان کو بڑا با اخلاق اور بڑا اسمائلی اور گورے رنگ کا اور خوبصورت اور صاف ستھرا دیکھتے ہیں, اور واقعی وہ با اخلاق دکھتے بھی ہیں, لیکن دل نہیں مانتا لوگوں کا. ہائے اتنے گورے لوگ ان کے ساتھ ایسا ہو, اتنے صاف ستھرے لوگ, اور دیکھیں ان کے ملکوں میں کتنا انصاف ہے, کتنی سوشل ویلفیئر ہے. تو دیکھیے بندوں کے بندوں سے معاملے اپنی جگہ. جب کسی بندے کا معاملہ رب سے نہیں ہے نا ٹھیک, تو رب جانے تو وہ جانے. اس لیے میرا اپنا بھی اس میں کوئی کمنٹ نہیں, پورے یقین سے آپ کو یہ حدیث پڑھا رہی ہوں, آپ بھی سنیے اور بس دعا کرتے ہوئے آگے چلتے جائیں کہ اللہ ہماری وجہ سے کوئی کفر پہ نہ رہے, ہمیں لوگوں کو اسلام سے جوڑنے کی توفیق عطا فرما. کافر کی روح قبض کرنے سے پہلے ہی فرشتے سے جہنم میں داخل ہونے کی خبر دیتے ہیں. اس کی دلیل لے لیجئے سورۃ نحل آیت نمبر 28-29. ترجمہ جس نے پڑھا ہوگا اس کو تو صرف عربی سے ہی سمجھ آ جائے گا کہ الذین تتوفاہم الملائکۃ ظالمی انفسہم فالقوا السلم ما كنا نعمل من سوء بلا ان اللہ علیم بما كنتم تعملون فادخلوا ابواب جہنم خالدین فیہا فلبئس مثوى المتکبرین. فرشتے جب ان کی جان قبض کرنے لگتے ہیں, الذین تتوفاہم الملائکۃ ظالمی انفسہم, فرشتے جب ان کی جان قبض کرنے لگتے ہیں اس وقت وہ جھک جاتے ہیں کہ ہم برائی نہیں کرتے تھے. کیوں نہیں؟ اللہ تعالیٰ خوب جانتا ہے جو کچھ تم کرتے تھے. جہنم کے دروازوں سے ہمیشہ کے لیے داخل ہو جاؤ, جو متکبرین کے لیے بہت بری جگہ ہے. تو سورۃ نحل کی آیت 28-29 آپ کو مجھے کیا بتا رہی ہے کہ مرتے ہی کافر کو یہ خبر مل جاتی ہے کہ اب تمہارے لیے جہنم کے دروازے کھل گئے. اللہ تعالیٰ کفر پہ نہ کسی کو مارے, اللہ تعالیٰ توفیق دے ہمیں کہ ہم ایسی اپنے اسلام کی خوبصورت شکل بن کر لوگوں کو دکھیں کہ لوگ خود بخود اللہ کی طرف آنے کی کوشش بھی کریں, اور باقی کام پھر ہماری کوششوں سے ہو. پھر اگلا ہے, کافر کی روح قبض کرتے وقت فرشتے ان کے چہروں پر تھپڑ اور پیٹھوں پر کوڑے مارتے ہیں اور ساتھ ساتھ آگ کے عذاب کی خوشخبری بھی دیتے ہیں. سورۃ انفال آیت 50 ہے, وَلَوْ تَرَىٰ اِذْ يَتَوَفَّى الَّذِينَ كَفَرُوا الْمَلَائِكَةُ يَضْرِبُونَ وُجُوهَهُمْ وَأَدْبَارَهُمْ وَذُوقُوا عَذَابَ الْحَرِيقِ. کاش تم وہ منظر دیکھ سکو جب فرشتے کافروں کی روح قبض کر رہے ہوتے ہیں اور ساتھ ساتھ ان کے چہروں اور پیٹھوں پر ضربیں لگا رہے ہوتے ہیں اور کہتے ہیں اب جلنے کے عذاب کا مزہ چکھو. سورۃ انفال 50. اور اسی طرح سورۃ محمد آیت 27, فَكَيْفَ إِذَا تَوَفَّتْهُمُ الْمَلَائِكَةُ يَضْرِبُونَ وُجُوهَهُمْ وَأَدْبَارَهُمْ. اس وقت کیا حال ہوگا کافروں کا جب فرشتے ان کی روحیں قبض کریں گے اور ساتھ ان کے چہروں اور پیٹھوں پر مار رہے ہوں گے. اللہ اکبر. آپ نے کبھی کسی قیدی کو جیل کی طرف لے جایا جاتا ہے, دیکھا ہاتھوں میں ہتھکڑیاں ہوتی ہیں اور پاؤں میں بیڑیاں ہوتی ہیں, اور اس طریقے کی ڈانٹ کا اظہار کیا جاتا ہے کہ جس کے بعد اللہ معاف کرے کہ جو دیکھ رہے ہوتے ہیں ان کے دل میں بھی یہ عبرت آ جاتی ہے کہ ہم یہ جرم نہیں کریں گے. لیکن نا مجرم ہے وہ, سیدھی سی بات ہے. آپ اس ملک میں رہتے ہیں اور آپ اس کے رولز کو اپلائی نہ کریں تو کیا یہ ملک والے آپ کو کھلا چھوڑ دیں گے؟ یہ تو بڑی بات ہے, یہ تو اللہ کا صبور ہونا ہے کہ اس نے اتنے سال اس کو مہلت دی زندگی میں, लेकिन आखिर वो कहते हैं ना कि 100 दिन चोर के, एक दिन शाह का। काफिर की रूह कब्ज़ करने से पहले फरिश्ते से खूब डांटते हैं, टपटते हैं, और उस वक्त उन अजाब से दो चार होने की खबर सुनाते हैं। और इसकी दलील है सूरत अलनाम 93, वलौ तरा इज़ ज़ालिमून फ़ी ग़मरातिल मौत वल मलाइकतु बासितु अईदीहिम अख़रिजू अनफुसकुम अल्यौम तुज़ज़ौना अज़ाबल खूनी बिमा कुंतुम तक़ूलून अलल्लाहि ग़ैरल हक़ वकुंतुम अन आयातिही तस्तकबिरून। काश तुम काफिरों को इस वक्त देखो जब वो मौत की सख्तियों में फंसे होते हैं और फरिश्ते हाथ फैलाए हुए कह रहे होते हैं, निकालो अपनी जानें, आज तुम्हें जिल्लत का अजाब दिया जाएगा, क्योंकि तुम अल्लाह की तरफ नाहक बातें मंसूब किया करते थे और इसकी आयतों से तकब्बुर किया करते थे। देखिए, अगर आपको बुरा अंजाम दिख रहा है तो उनका जुर्म भी तो देखिए ना। आप इस मुल्क में रहते हैं और आप इनके लॉ का मजाक उड़ाएं, क्या करेंगे ये लोग? आप इनके ट्रैफिक रूल्स को तोड़िए, रेड लाइट पे आप जाइए आगे, ग्रीन पे आप रुके ही रहिए, क्या करेंगे? बहुत आसानी से हम इन मुल्कों में रहते हुए कानून को फॉलो करने और ना फॉलो करने का अंजाम देख सकते हैं। तो बिल्कुल इसी तरह से कह लीजिए कैसे लोग उस दिन क्रिमिनल्स होंगे। काफिर की रूह कब्ज़ करने के लिए स्याह चेहरे वाले अजाब के फरिश्ते आते हैं और उसकी रूह को लपेटने के लिए अजाब के फरिश्ते टाट का कफन यानी जीउट का कफन साथ लेकर आते हैं। याद करें, साथ साथ दूसरी तरफ मोमिन का क्या इकराम था, जन्नत का रेशमी खुशबूदार कफन। काफिर की रूह इसके जिस्म से इतनी मुश्किल से निकलती है जितनी मुश्किल से लोहे की सीख गीली ऊन से बाहर निकलती है। काफिर की रूह से रूए ज़मीन पर पाए जाने वाले बदतरीन मुर्दार से ज़्यादा गलीज़ और गंदी बू आती है। आसमान पर जाते हुए जिन जिन फरिश्तों के पास से रूह का गुज़र होता है वो सब इसे लानत और मलामत करते हैं। काफिर की रूह को अल्लाह ताला के हजूर ले जाने के लिए आसमाने अव्वल का दरवाज़ा खोलने की दरख्वास्त की जाती है, लेकिन मुहाफिज़ फरिश्ते दरवाज़ा खोलने से इनकार कर देते हैं। अल्लाह ताला की तरफ से हुक्म होता है कि इस काफिर का नाम सबसे निचली यानी सातवीं ज़मीन के नीचे मौजूद सिज्जीन यानी जेल है जो उसके रजिस्टर में दर्ज कर लिया जाए। सिज्जीन में इंदराज के बाद काफिर की रूह आसमाने अव्वल से बुरी तरह ज़मीन पर पटख दी जाती है। अब इसमें हदीस देखिए, पीछे आप सुन चुके हैं, अब उसी का दूसरा पार्ट हमारे सामने है। अनिल बरा इब्न आज़ बिन रदी अल्लाह अन्हु क़ाल खरजना मा रसूलिल्लाहि सल्लल्लाहु अलैहि वसल्लम फ़ी जनाज़ति रजुलिन मिनल अंसार फ़ंतहैना इलल क़ब्री वलम्मा युल्हद बादु फ़जलस रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम वजलसना हौलहु कअन्नमा अला रुउसिना रुउसिनत तैर फ़ी यदिही ऊदुन यनकुतु बिही फिल अर्दी फरफरा सहु फ़काला इस्तईज़ु बिल्लाहि मिन अज़ाबिल क़ब्र मर्रतैन औ सलासन सुम्मा क़ाल व इन्ना लब्दल काफिर इज़ा काना फ़ी इन्क़िताइन मिन अद्दुनिया व इक़बाल मिन अल आख़िरति नज़ला इलैहि मिन अस्समाई मलाइकतुन सूदुल वुजूही माहुमुल मसूहु फ़यजलिसूना मिन्हु मद्दल बसरा सुम्मा युजीउ मलकुल मौती हत्ता यजलिस इंदा रासिही फ़यकूलु अय्यतुहन नफ़्सुल ख़बीसा उख़रुजी इला सख़्त मिनल्लाह वग़दबिन क़ाला फ़तफ़र्रक़ु फ़ी जसदिही फ़यंतज़िउहा कमा युंतज़ौ सफ़ूदु मिनस सूफ़िल मबलूल फ़याख़ुज़ुहा फ़इज़ा ख़ज़हा लम यदउहा फ़ी यदिही तरफ़ता अय्निन हत्ता यजलूहा हत्ता यजलूहा फ़ी तिलकल मसूही व यखरुजु मिन्हा कांतनि रीही जीफतिन वुजिदत अला वज्हिल अर्दी फ़यसअदून बिहा फ़ला यमुर्रून बिहा अला मलाई मिनल मलाइकती इल्ला कालू मा हाज़िहि रीहुल ख़बीसा यकू फ़यकूलूना फ़लान उबनु फ़लानिन बियक़बहा अस्माइहिल्लती काना युसम्मा बिहा फ़िद्दुनिया हत्ता युन्तहा बिहा इलस समाई दुनिया फयुस्तफ्तहु लहु फला युफ्तहु लहु सुम्मा करा रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम ला तुफत्तहु लहुम अबवाबु समाई वला यदखुलूनल जन्नता हत्ता यलिजल जमलु फी सम्मिल हयात। सूरत अल अराफ की आयत नंबर 40 है ये। फयकूलुल्लाहि अज़्ज़ वजल्ला उक्तुबू किताबहु फी सिज्जीन फिल अर्दिस सुफला फतुत्रहु रूहु तरहन सुम्मा करा ومن يشرك بالله فكأنما خر من السماء فتخطفه الطير او تخوي به الريح في مكان سحيق. رواه احمد. طویل روایت ہے. حضرت براء بن عازب رضی اللہ عنہ سے روایت ہے کہ ہم ایک انصاری کے جنازے کے لیے رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ تدفین کے لیے نکلے. جب ہم قبرستان پہنچے تو قبر ابھی تیار نہیں ہوئی تھی. چنانچہ رسول اکرم صلی اللہ علیہ وسلم بیٹھ گئے اور ہم بھی آپ کے گرد اس قدر خاموشی سے بیٹھ گئے گویا ہمارے سروں پر پرندے بیٹھے ہوئے ہیں. آپ کے ہاتھ میں ایک چھڑی تھی جس سے آپ زمین کو رید رہے تھے. آپ نے سر مبارک اوپر اٹھایا اور فرمایا عذاب قبر سے اللہ کی پناہ طلب کرو. آپ نے یہ بات دو یا تین مرتبہ ارشاد فرمائی. پھر فرمایا کافر آدمی جب دنیا سے کوچ کرنے لگتا ہے اور آخرت کی طرف روانہ ہوتا ہے تو اس کی طرف سیاہ چہرے والے فرشتے نازل ہوتے ہیں. ذرا سے امیجینیشن میں لائیے. اور اس کے پاس ٹاٹ کے کفن ہوتے ہیں اور وہ اس سے حد نگاہ تک یعنی جہاں تک آپ کی آنکھ دیکھ سکتی ہے اس فاصلے پر بیٹھ جاتے ہیں. پھر ملک الموت یعنی اسرائیل آتے ہیں اور اس کے سر کے پاس بیٹھ جاتے ہیں اور کہتے ہیں کہ خبیث روح نکل اور چل اللہ کے غصے اور غضب کی طرف. روح جسم کے اندر جاتی ہے اور فرشتے اسے اس طرح باہر کھینچتے ہیں جیسے کانٹے دار لوہے کی سیخ گیلی اون سے باہر نکالی جاتی ہے. فرشتہ اس کی روح نکال لیتا ہے تو دوسرے فرشتے لمحہ بھر کے لیے بھی اسے ملک الموت کے ہاتھ میں نہیں رہنے دیتے بلکہ اسے ٹاٹ کے کفن میں لپیٹ لیتے ہیں. روح زمین پر کسی مردار سے اٹھنے والی بدترین سڑان جیسی بدبو اس روح سے آ رہی ہوتی ہے. فرشتے سے لے کر اوپر آسمان کی طرف جاتے ہیں. راستے میں جہاں کہیں ان کا گزر مقرب فرشتوں پر ہوتا ہے تو وہ کہتے ہیں یہ کس خبیث کی بدبو ہے. جواب میں فرشتے کہتے ہیں یہ فلاں ابن فلاں یعنی اس کا دنیا میں جو معروف نام ہوتا ہے اس کے باپ کے نام کے ساتھ اس کی روح ہے. بدترین نام جو دنیا میں لیا جاتا تھا یہاں تک کہ فرشتے سے لے کر آسمان دنیا تک پہنچ جاتے ہیں. فرشتے آسمان کا دروازہ کھولنے کے لیے درخواست کرتے ہیں لیکن دروازہ نہیں کھولا جاتا. پھر رسول اللہ صلی اللہ علیہ وسلم نے یہ آیت پڑھی کفار کے لیے آسمانوں کے دروازے نہیں کھولے جاتے نہ ہی وہ جنت میں داخل ہوں گے حتیٰ کہ اونٹ سوئی کے ناکے سے گزر جائے. سورۃ اعراف کی آیت 40 ہے. پھر اللہ تعالیٰ کی طرف سے حکم ہوتا ہے سب سے نچلی زمین میں موجود سجین میں اس کا اندراج کر لو اور کافر کی روح بری طرح زمین پر پٹخ دی جاتی ہے. اس کے بعد رسول اکرم صلی اللہ علیہ وسلم نے قرآن مجید کی آیت تلاوت فرمائی جس نے اللہ سے شرک کیا وہ گویا آسمان سے گر پڑا. اب اسے پرندے اچک لیں یا ہوا اسے کسی دور دراز مقام پر پھینک دے. سورۃ حج کی آیت نمبر 31 ہے اور احمد کی روایت ہے. دعا کیجئے. دیکھیے ذرا سی گرمی نہیں برداشت ہوتی نا, کیا بنے گا. ساری زندگی کے عیش اور آرام کے بعد کیا فیل ہوگا یہ آج آپ کو مجھے لینا ہے. اس حدیث سے آپ نے کیا محسوس کیا ذرا اس کو دیکھیے. اور اگلا مسئلہ کہ کافر کی روح قبض کرنے سے پہلے فرشتے کافر کو اللہ کے عذاب اور عقاب کی خبر سناتے ہیں جس سے کافر اللہ کے پاس جانا پسند نہیں کرتا. مومن کی کیا خواہش تھی, جلدی سے قیامت آئے میں چلا جاؤں آگے. کافر کہتا ہے کبھی قیامت ہی نہ آئے. کیوں بھلا؟ کیونکہ یہ تو ابھی ایک چھوٹی سی کھڑکی کھلی ہے, اصل جہنم تو پیچھے ہے. اور یہ حدیث پیچھے گزر چکی مسئلہ نمبر 15 میں. کافر کی روح قبض کرنے سے پہلے فرشتے سے یوں مخاطب کرتے ہیں اے خبیث روح تو خبیث جسم میں تھی اب نکل ذلیل ہو کر آج بشارت ہو تجھے جہنم کے کھولتے پانی اور پیپ کی اور دوسرے عذابوں کی. اور یہ مسئلہ بھی پیچھے 29 حدیث میں گزر چکا. کافر روح کی بدبو محسوس کر کے فرشتے اس پر لعنت کرتے ہیں یہ مسئلہ حدیث نمبر 30 میں گزر چکا. کافر روح کو سجین کی طرف لے جاتے ہوئے زمین کے دروازوں کے فرشتے روح کی بدبو محسوس کر کے شدید اظہار نفرت کرتے ہیں حدیث 24-7 میں گزر چکی. تو اس ٹاپک کو جو کہ واقعی بڑا ہی تکلیف دہ ٹاپک لگا ہم سبھی کو, مجھے بھی ایسے ہی محسوس ہوا, اس پہ آپ کا میرا کمنٹ کیا ہے کہ اللہ تعالیٰ ہماری اس دنیا میں آنکھ کھول دیں اور اپنے ارد گرد والے جو آپ کے ارد گرد ہیں پیار سے محبت سے ٹارگٹ کیجئے. 10-10 لوگوں کو ٹارگٹ کریں. ایک دن کسی ایک کے گھر کچھ بھیجئے, دوسرے دن دوسرے کے گھر, تیسرے دن تیسرے کے. اور اگر آپ کو اس میں سب سے ایزی وے لینا ہے نا, بچوں کے دوستوں سے کام شروع کریں. ہم عموماً اپنے بچوں کو کہتے ہیں غیر مسلموں کو دوست نہیں بنانا, مسلم کو بنانا اور یہ نہیں وہ نہیں. اس کی بجائے اگر ہم اپنے بچوں کو اتنا اچھا پازیٹیو مسلم بنا رہے ہیں اگر उनके अंदर अल्लाह की मोहब्बत, रसूल की मोहब्बत और हिकमत के साथ दीन को आगे रखना है, तो आप बल्कि उनको कहिए कि आप नॉन मुस्लिम्स को फ्रेंड बनाएं और फिर उनको कभी घर पे बुलाइए। लेकिन अब बच्चे जल्दी सुनते हैं, आप उनको खोल के बताकर जाहिर करके आप कहते नहीं, हम खुल के नहीं कह सकते, ज़रूरत भी कोई नहीं। बच्चे को कैंडी कोई भी दे दे, वो अपना हो के बेगाना वो बच्चे को अपना ही लगता है। तो आप थोड़ा सा इस पे गौर करें, इस पे मज़ीद अपने लिए कुछ स्ट्रेटजीज बनाइए। नेबर्स देखिए, एक प्लेट चावल तो बच ही जाते हैं ना हमारे घरों में, मेरा नहीं ख्याल कि हम देसी लोग नाप तोल के पकाते हैं। ठीक है आप बर्गर बना रहे हैं अगर, तो बर्गर सबके पर हेड बनता ही होगा, लेकिन जो देसी खाना है वो तो खुला खाना होता है, सालन भी बच जाता है। कोई एक चीज़ उनके हिस्से की डालें और आप प्रेजेंट करें, कुक्ड फूड से शुरू करें, यानी जो बन सील्ड है, कुकीज़ हैं, केक्स हैं, चॉकलेट्स हैं, और थोड़ी सी संडे, हर संडे रख लीजिए आधा घंटा। कैन आई मीट यू, यू कैन कम ओवर हेयर, वी कैन हैव अ कप ऑफ टी, हम चले बाहर चले। देखिए मैंने देखा कि इंसान इंसान है, अंदर से रकीक कल्ब होता है। मुझे मौका मिलता है, जहाज़ पे बहुत बेहतरीन मौका होता है, साथ कंधे से कंधा जुड़ा हुआ है, हेलो हाउ यू डूइंग, लुक एट द स्काई, सो ब्यूटीफुल, गॉड मेड दिस, बात शुरू हो जाती है। दो दो घंटे सफ़र में एक मिनट चुप ना करें, फिर साथ स्नैक्स रखे होते हैं। मैं जब पैक करती थी कभी, अभी भी इंशाल्लाह जब खुलेगा तो फिर करेंगे, तो मैं अपने सामान के साथ एक दावा फूड बैग पैक करती हूँ, नट्स और गनोला बार और जो चॉकलेट्स तो हम खुद भी नहीं खाते, खजूरें अक्सर ही हमारे पास होती हैं, तो प्लीज़ हैव यू। और वो लोग शुक्र करते हैं क्योंकि लोकल फ्लाइट्स में तो खाना भी ख़रीद के खाना पड़ता है, बस बात शुरू हो जाती है। और वो हमारी इस हॉस्पिटैलिटी से बहुत मरूब होते हैं, अच्छा अखलाक अच्छा ही होता है, माने ना माने हम। तो अल्लाह ताला से दुआ है कि वो हमें इस पर राज़ी कर दे।